नेपाल दर्पणमा साथी रुबिना श्रेष्ठसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
आचार संहिता उल्लंघन गर्ने विरूद्ध निर्वाचन आयोगले शून्य सहनशीलताको नीति अपनाउने, चुनावमा हुन सक्ने आर्थिक चलखेलको सूक्ष्म अनुगमन गर्न प्रमुख निर्वाचन आयुक्तको आग्रह।
सांसदहरू आफ्नो कामप्रति गैर जिम्मेवार बन्दै संसद बैठकमा जानै छाडे, आज 3 पटक बसेको संसद बैठकमा गणपूरक संख्या पुगेन।
भ्रष्टाचार विरूद्ध शून्य सहनशीलता व्यवहारमा कार्यान्वयन गर्न माग गर्दै देशैभर कार्यक्रम, घुस लेनदेनलाई निरुत्साहित गर्नुपर्नेमा जोड।
मेक्सिकोमा शक्तिशाली भूकम्प, 27 जनाको ज्यान गयो, उद्धार कार्य चल्दै।
र सुदूरपश्चिम 11 हराउँदै सशस्त्र प्रहरी चितवनमा चलिरहेको ई प्लानेट जेसिस कप फुटबलको फाइनलमा।
युनाइटेड टेक्निकल कलेज भरतपुर चितवनको नयाँ भर्ना सम्बन्धी सूचना।
पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ISO 9001 2015 सर्टिफाइड दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन तथा डिन लिस्ट अवार्ड समेत लिन सफल यस युनाइटेड टेक्निकल कलेज चितवनमा BE सिभिल र इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स अध्ययनका लागि नयाँ भर्ना खुलेको जानकारी गराइन्छ।
सम्पर्क युनाइटेड टेक्निकल कलेज भरतपुर 11 चितवन।
फोन 0556279982,
मोबाइल 9855508059, 9855508060।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौं पूरा खबर। प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधी प्रसाद यादवले निर्वाचन आचार संहिता उल्लंघन गर्ने विरूद्ध आयोगले शून्य सहनशीलताको नीति अपनाउने बताउनु भएको छ। प्रदेश नम्बर 2 असोज 2 हुने चुनावमा खटिएका सूक्ष्म अनुगमनकर्ताका लागि काठमाडौँमा भएको अभिमुखीकरण कार्यक्रममा उहाँले चुनावलाई स्वच्छ, स्वतन्त्र, मितव्ययी र भयरहित बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभयो। चुनावमा हुन सक्ने आर्थिक चलखेलको सूक्ष्म अनुगमन गर्न पनि उहाँले अनुगमनकर्ताहरूलाई निर्देशन दिनुभएको छ। आयोगले प्रदेश नम्बर 2 सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा भदौ 24 गतेदेखि असोज 4 गतेसम्म निर्वाचन अनुगमनका लागि 40 जना सूक्ष्म अनुगमनकर्ता खटाएको छ। तेस्रो चरणको स्थानीय तहको यो चुनावबाट 1 महानगरपालिकासहित 3 उपमहानगरपालिका, 73 नगरपालिका र 59 गाउँपालिकाबाट 6627 प्रतिनिधि चयन हुनेछन्।
भाषा आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो प्रारम्भिक प्रतिवेदन बुझाएको छ। आयोगका अध्यक्ष डाक्टर लवदेव अवस्थीले 1 वर्षमा गरिएको मुख्य कामको समीक्षा सहित आज बालुवाटारमा प्रधानमन्त्री देउवालाई प्रारम्भिक प्रतिवेदन बुझाउनु भएको हो। प्रतिवेदनमा संविधान सम्बद्ध हिसाबले भाषाको कार्यान्वयन हुनुपर्ने, सरकारी कामकाजको भाषाबारे स्पष्ट धारणा आउनुपर्ने, भाषाको संरक्षण र विकास, भाषाको लिपि, शब्दकोश, व्याकरण, मातृभाषाको प्रयोग विस्तार र भाषाको अध्ययन अनुसन्धानलाई महत्वका साथ उठाइएको छ। प्रतिवेदन बुझेपछि प्रधानमन्त्री देउवाले भाषा आयोग आवश्यक रहेको भन्दै आयोगलाई चाँडै पूर्णता दिइने बताउनुभयो। बोलीचाली र कामकाजको भाषामा विवाद भएपछि सरकारले अवस्थीको अध्यक्षतामा भाषा आयोग गठन गरे पनि अरू सदस्य नियुक्त गर्न सकेको छैन।
संसदको कार्यकाल सकिन लागे पनि सांसदहरू महत्वपूर्ण कानून पारित गर्न समेत उदासीन देखिन थालेका छन्। संविधान कार्यान्वयनका लागि तत्काल पारित गर्नुपर्ने विधेयकहरू संसदमा गणपूरक संख्या नपुग्दा पास हुन सकेनन्। गणपूरक संख्या नपुगेपछि संसद बैठक आज 2 पटक स्थगित भएको छ। 3 विधेयक पारित गर्ने कार्यसूची भए पनि सांसदहरू हाजिर गरेर टाप कसेपछि एउटा मात्रै विधेयक पारित हुन सकेको छ। मधेसी आयोग गठन सम्बन्धी विधेयक पारित भएको छ भने थारू आयोग गठन र मुस्लिम आयोग गठन सम्बन्धी विधेयक गणपूरक संख्या नपुग्दा अड्किएको छ। संसदमा कुनै पनि प्रस्ताव पारित हुन 148 जना सांसद उपस्थित हुनुपर्ने भए पनि आज 2 पटक बैठक बसेर सांसदहरू गन्दा त्योभन्दा कम संख्या भएपछि बैठक नै स्थगित गर्नुपरेको थियो। नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले बैठकमा गणपूरक संख्या नपुगेको भन्दै नियमापत्ति गर्नुभएको थियो।
यसैबीच सांसदहरूले निर्वाचन कानूनमा पिछडिएका पिछड़िएको क्षेत्रलाई नसमेटिएको भन्दै आपत्ति जनाएका छन्। हिजो राष्ट्रपतिले प्रमाणीकरण गरेको प्रतिनिधि सभा सदस्य सम्बन्धी ऐन र प्रदेश सभा सदस्य ऐनमा समानुपातिको कोटामा पिछड़िएका क्षेत्रलाई नसमेटेको भन्दै सांसदहरूले आपत्ति जनाएका हुन्। संविधानको धारा 42 आरक्षण सम्बन्धी 17 क्लस्टर भए पनि प्रतिनिधि सभा सदस्य निर्वाचन ऐनमा 6 मात्र क्लस्टर समावेश गरिएपछि सांसदहरूले संविधान विपरीत झुक्क्याएर पास गराएको भन्दै आपत्ति जनाएका हुन्। कांग्रेसका जीवन बहादुर शाही, एमालेका कर्णबहादुर थापा र माओवादीका रामनारायण बिडारी लगायतका सांसदले ऐनलाई तत्काल संशोधन गर्न माग गर्नुभयो।
अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा 38 राष्ट्रिय शिक्षा दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज उत्कृष्ट विद्यार्थीलाई विभिन्न विद्या पदक प्रदान गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा भएको कार्यक्रममा उहाँले नेपाल विद्याभूषण पदक कबाट 215 जना, खबाट 82 जना, गबाट 28 जना, स्नातक तहको नेपाल छात्र विद्या पदक 23 जना र प्रमाणपत्र तहको नेपाल छात्र विद्या पदक 3 जनालाई प्रदान गर्नुभएको छ। कार्यक्रममा राष्ट्रपति भण्डारीले समयानुकूल आधुनिक ज्ञानको माध्यमबाट समग्र शिक्षा पद्धतिलाई वैज्ञानिक बनाउन आवश्यक रहेकोमा जोड़ समेत दिनुभएको छ।
भारतको उत्तर प्रदेशमा ट्याङ्कर र कार ठोकिँदा 7 नेपालीको ज्यान गएको छ। भारतको महाराजगंज जिल्लाको गोरखपुर सुनौली राजमार्गको देवपुर गाउँ नजिकै आज दिउँसो दुर्घटना हुँदा कारमा सवार 1 महिला र 2 बालक सहित 8 ज्यान गएको भारतीय संचार माध्यमले जनाएका छन्। ज्यान गुमाउनेमा 7 नेपाली यात्रु र कार चालक भारतीय नागरिक रहेका उत्तर प्रदेश प्रहरीले जनाएको छ। ज्यान गुमाउने नेपाली नागरिक रहेको भने पनि उनीहरूको पूरा विवरण भारतीय प्रहरीले दिएको छैन। सुनौलीबाट गोरखपुर जाँदै गरेको ट्याङ्कर र सुनौलीतर्फ आउँदै गरेको कार एक आपसमा ठोकिँदा कार पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ।
यसैबीच सूचना तथा संचार राज्य मन्त्री तप्तबहादुर विष्ट चढेको गाड़ीको ठक्करबाट काठमाडौँको बानेश्वर चोकमा आज 2 घाइते भएका छन्। बा 1 ज 71 63 नम्बरको मन्त्री विष्ट चढेको गाड़ीले बानेश्वरमा बा 48 प 92 50 नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा 2 घाइते भएका हुन्। घाइते हुनेमा सिन्धुपाल्चोक जलबिरेका सहदेव श्रेष्ठ र उहाँकी सानियामा अञ्जु श्रेष्ठ रहेको प्रहरीले जनाएको छ। घाइते दुवैको बानेश्वरको एभरेस्ट नर्सिङ होममा उपचार भइरहेको छ। लेन मिचेर तीव्र गतिमा आएको मन्त्रीको गाडीले बाइकलाई ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन्।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नेपाल टेलिकमलाई 5 दिनभित्र धरहरा पुनर्निर्माणबारे आफ्नो आधिकारिक प्रस्ताव तथा धारणा तयार गरी पेश गर्न निर्देशन दिएको छ। गएको भदौ 12 प्राधिकरणले टेलिकमलाई धरहरा पुनर्निर्माण सम्बन्धमा आफ्नो आधिकारिक प्रस्ताव पेश गर्न पत्राचार गरेको थियो। तर पत्रको जवाफ नआएपछि प्राधिकरणले आज पुनः टेलिकमलाई पत्राचार गरी आफ्नो आधिकारिक धारणा पेश गर्न निर्देशन दिएको हो। प्राधिकरणको कार्यकारी समितिको साउन 23 गतेको बैठकले नेपाल सरकार मन्त्री परिषदको निर्णय बमोजिम धरहरा पुनर्निर्माणका सम्बन्धमा अहिलेसम्मको प्रगति सहित नेपाल टेलिकमले आफ्नो आधिकारिक प्रस्ताव एवं धारणा तयार गरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरण समक्ष पेश गर्ने निर्णय गरेको थियो। निर्णय अनुसार प्राधिकरणले भदौ 12 टेलिकमलाई प्रगति सहित प्रस्ताव पेश गर्न आग्रह गरेको थियो। नेपालको सबैभन्दा ठूलो दूरसंचार प्रदायक नेपाल टेलिकमले भूकम्प गए लगत्तै धरहरा पुनर्निर्माणमा चासो देखाए पनि त्यो अगाडि बढ्न सकेको छैन। प्राधिकरणले आजै काष्ठमण्डप संरक्षण र पुनर्निर्माण सम्बन्धमा भएको प्रगतिबारे जानकारी दिन काठमाडौँ महानगरपालिकालाई आग्रह गरेको छ। प्राधिकरणको गएको साउन 18 बसेको बैठकबाट भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डपको पुनर्निर्माणका विषयमा काठमाडौँ महानगरपालिकाले स्थानीय तथा सरोकारवाला सबै पक्षलाई समेटेर स्थानीय समुदायलाई सहभागी गराई पुनर्निर्माणको नेतृत्व लिने निर्णय भएको थियो।
एलपी ग्यास खरिद प्रक्रियालाई सहज बनाउन नेपाली नम्बर प्लेटका बुलेट छिटो सञ्चालन गर्नुपर्नेमा सांसदहरूले जोड़ दिएका छन्। उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समिति अन्तर्गतको आपूर्ति तथा उपभोक्ता हित उपसमितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले नेपाली नम्बर प्लेटका बुलेटलाई चाँडो सञ्चालन गर्नुपर्ने बताएका हुन्। बैठकमा उपसमितिका संयोजक सुभाष चन्द्र ठकुरीले नेपाली बुलेट सञ्चालनमा ढिलाइ भएकाले यस विषयमा वाणिज्य आपूर्ति र परराष्ट्र मन्त्रालयलाई संयुक्त छलफलका लागि बोलाइने बताउनुभयो। उहाँले समितिले दिएको निर्देशनलाई आपूर्ति मन्त्रालयले पालना नगरी आफ्नो दायित्वबाट भाग्न खोजेको आरोप समेत लगाउनुभयो। संयोजक ठकुरीले व्यवसायीले चाडपर्वका बेला हड़ताल गर्न खोजेको भन्दै हड़तालको विषयमा गम्भीर हुन पनि आग्रह गर्नुभएको छ। सांसद नारायण बहादुर कार्कीले लामो समयदेखि बुलेट समस्या समाधानमा मन्त्रालयले आलटाल गरिरहेको भन्दै नेपाल आयल निगमले व्यवसायीलाई लगानी गर्न आह्वान गरे पनि लगानीको सुरक्षाप्रति उदासीन रहेको बताउनुभयो।
सिमेन्ट उद्योगबाट निस्किने तातो हावालाई प्रयोग गरेर नेपालमै पहिलो पटक विद्युत उत्पादन गरिने भएको छ। मुरारका समूहले नवलपरासीमा स्थापना गरेको अर्घखाँची सिमेन्ट उद्योगको चिम्नीबाट फालिएको तातो हावालाई प्रयोग गरेर 4 मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ। नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष समेत रहेका पशुपति मुरारकाले ऊर्जा क्षेत्रमा नयाँ प्रयोग गर्ने लक्ष्यका साथ पहिलो चरणमा 2.5 मेगावाट र दोस्रो चरणमा थप 1.5 मेगावाट विद्युत उत्पादन गर्ने जानकारी दिनुभयो। 4 मेगावाट विद्युत उत्पादन गर्न उद्योगमा थप 80 करोड़ रूपियाँ लगानी गरिने मुरारकाले बताउनुभयो। सुधारिएको स्टीम इन्जिन प्रणालीबाट विद्युत उत्पादन गर्ने प्रणालीको जडानका लागि चीनबाट सामान ल्याउने प्रक्रिया शुरू गरिएको र आगामी 7 महिनाभित्र विद्युत उत्पादन शुरू हुने उहाँको भनाइ छ। चीन भ्रमणमा जाँदा यस्तो प्रविधि देखेपछि वाष्प प्रविधिको प्रयोग गरी बिजुली निकाल्ने अठोट गरेको मुरारकाले बताउनुभयो।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
हिजो आज नेपालीको विदेश जानी बानी, कोही जान्छन् जानी जानी, कोही जान्छन् जानी, कति लाग्छ खर्च खर्च कमै कति हुन्छ, ओभर टाइम बिदानी अरू के दिन्छ, काम के हो बसेका हो के हुन् सुविधा, सबै कुरा प्रष्ट हुनु नराखी दुविधा। विदेश जाँदा बुझेर जानु, धोका ठकर कसैले नखानु, धोका ठकर कसैले नखानु।
काम गर्न विदेश जाँदै हुनुहुन्छ भने आफू जाने ठाउँ, गर्नुपर्ने काम, कम्पनीसँगको सम्झौता पत्र जस्ता कुरा राम्रोसँग हेरेर मात्रै जानुहोला। यसमा अरूको भर पर्नुहुन्न, नत्र विदेशमा दुःख पाइन्छ।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले आचार संहिता उल्लंघन गर्ने विरूद्ध निर्वाचन आयोगले शून्य सहनशीलताको नीति अप्नाउने, चुनावमा हुन सक्ने आर्थिक चलखेलको सूक्ष्म अनुगमन गर्न प्रमुख निर्वाचन आयुक्तको आग्रह, सांसदहरू आफ्नो कामप्रति गैर जिम्मेवार बन्दै संसद बैठकमा जानै छाडे लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, भ्रष्टाचार विरूद्ध शून्य सहनशीलता व्यवहारमा कार्यान्वयन गर्न माग गर्दै आज देशैभर कार्यक्रम भयो। म खाँदिन भन्ने प्रतिबद्धता सहित कार्यक्रम गरिएको हो। ट्रान्सपेरेन्सी इन्टरनेशनलको पछिल्लो प्रतिवेदनले नेपाल भ्रष्टाचार हुने देशमध्ये 131 स्थानमा छ। भ्रष्टाचारमा कुनै सुधार नभएको भन्दै नागरिक अभियानले सरकार र स्थानीय तहका जनप्रतिनिधिको ध्यानाकर्षण गराएको छ। मदन पौड्यालको रिपोर्ट।
हामी भ्रष्टाचार विरोधी हौं,
निःशुल्क हुने काममा पनि पैसा तिर्नुपर्ने, एक घण्टामा हुने कामका लागि पनि हप्ता 10 दिन कुर्नुपर्ने, अनि सानो तिनो काम गर्न पनि अनेक बहाना झेल्नुपर्ने, तर यो वा त्यो बहानामा रोकिएका काम पैसा तिर्न सके छिनभरमै बन्ने गरेको धेरैको गुनासो सुनिन्छ। सरकारी कार्यालयदेखि सेवामूलक संघ संस्थामा सेवाग्राहीसँग बार्गेनिङ हुन्छ, आपसी लेनदेन र मिलेमतोमा काम सहजै बन्छन्। यसले भ्रष्टाचार बढेको छ भने नागरिकले पाउने सेवामा नकारात्मक प्रभाव पारिरहेको छ। नागरिक अभियानले सरकार, संसद, राजनैतिक दल तथा स्थानीय तहका जनप्रतिनिधिको ध्यानाकर्षण सहित भ्रष्टाचार विरूद्ध शून्य सहनशीलता व्यवहारमा कार्यान्वयन गर्न माग गरेका छन्।
सार्वजनिक पद धारण गर्ने व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न उच्च स्तरीय सम्पत्ति छानबिन आयोग गठन गर्न ध्यानाकर्षण गर्दछौं। संघीय, प्रान्तीय र स्थानीय तहमा भ्रष्टाचार हुने जोखिमयुक्त स्थान र क्षेत्रको पहिचान गरी निगरानी राख्ने स्थायी संरचनाको निर्माण गर्न ध्यानाकर्षण गर्दछौ।
प्रमुख राजनैतिक दलले चुनावी घोषणा पत्र मार्फत पनि सुशासनका लागि भ्रष्टाचार हुन नदिने संकल्प गरेका छन्। अहिले स्थानीय तहमा जनप्रतिनिधिको नेतृत्व छ, उनीहरूले पनि भ्रष्टाचार गर्दिन्न र भ्रष्टाचार गर्न दिन्न भन्ने सार्वजनिक प्रतिबद्धता गरेर नागरिक अभियानमा साथ दिएका छन्। ललितपुर महानगरपालिकाकी उपप्रमुख गीता सत्याल:
पहिला कुरा हामीले दिनै भएन, मैले दिनु भएन, मैले नदिएपछि लिनीले दिँदैन नि। घुस खाने भन्दा दिनी सबैभन्दा ठूलो शत्रु हुन्छ भने जस्तै पहिला मबाट नदिऊ अनि मात्रै हामीले यसलाई पूर्णता दिन सक्छौ।
भ्रष्टाचार विरुद्ध काम गर्ने डेढ दर्जन बढी संघ संस्था भए पनि उनीहरूको उद्देश्य अनुसार काम हुन सकेको छैन। संसारभर भ्रष्टाचारको सूचक नाप्ने ग्लोबल करप्सन ब्यारोमिटरले नेपालमा भ्रष्टाचार बढ्नुमा 77% राजनीति, 66% प्रशासनिक, 58% प्रहरी तथा 51% न्यायिक क्षेत्रलाई दोषी देखाएको छ। नागरिक अभियानले भ्रष्टाचार विरुद्धको चेतना बढाउनेदेखि गलत नियत राख्नेलाई खबरदारी पुग्ने बताउनुहुन्छ अभियानका संयोजक कपिल काफले:
भ्रष्टाचार प्रति नागरिक समाजदेखि लिएर राज्यका हरेक पक्षहरू लाग्नुपर्छ भन्ने एउटा चेतना विस्तार हुन्छ र दबाव पुग्छ। जो मान्छे भ्रष्टाचार गरिरहेका छन् उनीहरूलाई चाहिँ भ्रष्टाचार गरेको मान्छेले सहेर बसेको रहन्छ, है, आवाज उठिरहेको रहेछ भनेर उहाँहरूको त्यो प्रवृत्तिको विरुद्ध खबरदारी हुन्छ।
भ्रष्टाचार विरुद्धको अभियानमा साझा प्रतिबद्धता मात्रै होइन, प्रतिबद्धता अनुरूप व्यवहारमा कार्यान्वयन गर्नु अहिलेको मुख्य आवश्यकता हो।
घुस लिनुदिनु मात्र नभई राज्यले बनाएको नीति नियम र निर्देशन नमानेर अनियमितता गर्नु पनि भ्रष्टाचार नै हो। सरकारका नीति नियम र निर्देशन नमान्नेमा यातायात व्यवसायी पनि छन्। पोहोर परार दशैं आउन एक महिना अघि नै अग्रिम टिकट बुकिङ खुल्ला गर्ने यातायात व्यवसायीले यो पटक सरकारको पटक पटकको आग्रहलाई अटेर गर्दै अहिलेसम्म अग्रिम टिकट बुकिङ खुल्ला गरेका छैनन्। उनीहरूले गाड़ी भाड़ा बढ़ाउनु पर्ने, गाड़ीमा छत हाल्न र छतमा पनि मान्छे चढ़ाउन पाउनुपर्ने लगायतका माग राखेर अग्रिम टिकट बुकिङ खुल्न आलताल गरिरहेका छन्। 16 गते यातायात व्यवस्था विभागका कर्मचारी, यातायात व्यवसायी, ट्राफिक प्रहरी र उपभोक्ता अधिकार कर्मीबीच 22 गतेदेखि टिकट बुकिङ खुल्ला गर्ने सहमति भए पनि व्यवसायीले त्यो सहमति पालना गरेनन्। यातायात व्यवसायीले बुकिङ खुल्ला नगर्दा घर जाने दिन अनिश्चित बन्दै गएको छ। पीटी लोपचन्दको रिपोर्ट।
यातायात व्यवस्था विभागमा यही भदौ 16 गते ट्राफिक प्रहरी, यातायात व्यवसायी, उपभोक्ता अधिकार कर्मीहरू बसेर बडा दशैंको प्री टिकट बुकिङ भदौको 22 गतेबाट गर्ने भन्ने सहमति भयो।
यातायात व्यवस्था विभागका प्रवक्ता डाक्टर टोकराज पाण्डे: भदौ 22 गतेदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने सहमति भएको विषयमा जानकारी गराउँदै, तर यातायात व्यवसायीले सहमति मात्र जनाए, व्यवहारमा भने व्यावसायिक चरित्र विपरीत दशैंको मुखमा अनावश्यक माग तिर्स्याएर अग्रिम टिकट बुकिङ खुला गर्न आनाकानी गरिरहेका छन्। नेपाल राष्ट्रिय यातायात व्यवसायी सर्वोच्च महासंघका केन्द्रीय सदस्य दिवाकर पौडेल:
सरकारले छत झिकेर चलाउनुपर्छ भनिरहेको अवस्थामा यात्रुहरूको झोला हुन्छ, फ्यामिली लगाएपछि पकापकी हुन्छ, त्यो राख्ने अवस्था छैन छत झिकेपछि, त्यो छत झिकेर चलाउने सम्भावना नभएको कारणले गर्दा हामी अब्रिक नखोलेको, छत राख्न पाएन भने हामी दैनिक टिकट काट्छौँ, अग्रिम खोल्दैनौँ। अब प्यासेन्जर असुविधा हुन्छ, सानो गाडीमा त सम्भवै छैन छत भएन भने, जुन चाहिँ व्यापारी प्रयोजन सामान बोक्थेन त्यो गाडीहरूले मात्रै यात्रुको झोलाहरू मात्रै बोक्ने भन्नाले त्यस्तो गाडी छत राख्न पाउनुपर्छ भन्ने हाम्रो माग हो। लामो समयदेखि भाडा नबढेको अवस्था छ, भाडा नै केही हदमा समायोजन हुनुपर्छ भन्ने हाम्रो माग हो।
गाडीको छतमा सामान राख्न पाउनुपर्ने, भाडा बढाउनु पर्ने लगायत माग राखेर बुकिङ खुला नगर्ने यातायात व्यवसायीलाई कानूनको दायरामा ल्याएर सेवा सञ्चालन गर्न बाध्य तुल्याउनुको साटो यातायात व्यवस्था विभागले भने विकल्पमा साझा यातायात, सुरक्षा निकाय र स्कूल बस सञ्चालन गर्ने तयारी गरेको छ। यातायात व्यवस्था विभागका प्रवक्ता डाक्टर टोकराज पाण्डे:
विद्यालयका कलेजका बसहरूलाई प्रयोग गर्न सक्छौँ, सुरक्षा निकाय सरकारी सवारी साधन ठूला सवारी साधनलाई प्रयोग गर्न सक्छौँ, त्यस्तै गरी साझाका भिन्न सवारी साधनहरूलाई प्रयोग गर्न सक्छौँ। यो भयो भने व्यवसायहरूको मात्रै अपेक्षा गर्नुपर्ने अवस्था रहँदैन।
अग्रिम टिकट बुकिङ नै खुला नगर्नेलाई त यहाँहरूसँग पनि त अधिकार छ नि, त्यो अधिकारको प्रयोग गर्यो भनेदेखि त यात्रुप्रति उत्तरदायी हुन्थ्यो होला।
हो, सार्वजनिक यातायातका साधनहरू अत्यावश्यक सेवा अन्तर्गत पर्दछन्। सवारी तथा यातायात व्यवस्था ऐनले यातायात व्यवस्था विभागलाई त्यस्ता सवारी साधनहरू प्रभावकारी ढंगले सञ्चालन गर्ने अधिकार दिएको छ। हामी व्यवसायीलाई बल प्रयोग गरेर या निर्णय लादेर भन्दा पनि सहमतिमा लिएर काम गर्न चाहन्छौँ। र यदि कसैले त्यस कुरालाई कमजोरीको रूपमा लिन्छ भने हामी बाध्य भएर कारवाही गर्छौँ। उहाँहरूले आफ्नो जिम्मेवारीबाट पन्चिनुभयो भने सरकारले आफ्नो कानूनले दिएको अधिकारको पूर्ण उपयोग गर्छ।
सरकारको निरीहता र दशैंको मुखमा यात्रुलाई ठग्न पल्केका व्यवसायका कारण दशैंमा सजिलोसँग घर पुगेर परिवारसँगै दशैं मनाउने धेरैको इच्छा अनिश्चित बन्दै गएको छ। हरेक यातायात व्यवसायको काउन्टरमा धाउँदा धाउँदा थाकेका यात्रुले एउटै जवाफ पाउने गरेका छन्, बुकिङ खुल्ला भएको छैन।
मेरो राधिका मगर, घर चाहिँ उता पूर्व विराटनगर। यो 20 गते भए चाहिँ भइसक्यो, 20 गतेदेखि नै भनेको 22 गते खुल्छ भने हिजो आएँ, हिजोबाट पनि खोइ खुल्दैन भन्छ, अब 25 गते भन्ने भन्दै थियो, फेरि आज पनि मैले फोन गरेको थिएँ त्यहाँ, अहिले खुलिया छैन, 2-3 गतेतिर आउनु भनेर भन्दै थियो क्या, जान नपाएला भने त्यही त हो नि, अब सिट नपाएला।
सरकार र व्यवसायको जुहारीका कारण काठमाडौँ उपत्यकाबाट दशैं तिहार र छठका लागि घर जान चाहने झण्डै 22 लाख नागरिक प्रभावित भएका छन्। सरकारले कड़ा कदम नचाल्दा यातायात जस्तो अति आवश्यक सेवामा समेत व्यवसायले अवरोध पुर्याउन खोजेका छन्।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
सुन्दर नगरकोटमा अवस्थित होटल म्यारीगोल्डमा बिहानको सूर्योदय, मनोरम हिम श्रृङ्खला, जंगल वाक, नेपालीपन झल्किने संस्कृति, प्राकृतिक सुन्दरता र साँझको सूर्यास्त हेर्दै टिपिकल नेपाली खाना साथै विदेशी परिकारको स्वादमा रमाउनुहोस् आफू र आफन्तहरूसँग।
यति मात्र होइन, अफिसको कन्फरेन्स, ट्रेनिङ, सेमिनारको लागि हल र उपयुक्त वातावरण।
होटल म्यारीगोल्ड नगरकोट भक्तपुर, फोन नम्बर 6680029, 9841043468, वेबसाइट www.hotelmarigold.com.np।
होटल म्यारीगोल्ड, अ प्लेस टु कल हेभन।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, VTS प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की, फोन नम्बर 01-4032-961 र 62, वेबसाइट drishtieye.org, अन्य शाखाहरू विश्वज्योति मल जमल, चावल मेडिकेयर सँगै तथा बिरता मोड र बिरगंजमा पनि। दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त, विगत 17 वर्षदेखि इन्जिनियरिङ शिक्षामा समर्पित नेशनल कलेज अफ इन्जिनियरिङ सातो बाटो ललितपुरमा शैक्षिक सत्र 2074 लागि भर्ना खुल्यो।
विषयहरू सिभिल, कम्प्युटर, इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेशन इन्जिनियरिङ।
अनलाइन फारम nce.edu.np बाट भर्न सकिनेछ।
थप जानकारीका लागि
नेशनल कलेज अफ इन्जिनियरिङ 01-5151-387 www.nce.edu.np।
NCE, quality for excellence।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारहरूको अधिकारका साथै नेपाली संचार क्षेत्रको विकासमा प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ। महासंघका नवनिर्वाचित अध्यक्ष गोविन्द आचार्य नेतृत्वको टोलीले आज सूचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेतलाई भेटी संचार क्षेत्रका नीतिगत र व्यवहारिक समस्या सम्बोधन गर्न आग्रह गरेको हो।
बालयौन दुराचारमा संलग्न रहेको आरोपमा प्रहरीले अस्ट्रेलियाका नागरिकलाई पक्राउ गरेको छ। बालबालिकालाई ललाई फकाई यौन दुराचार गरेको आरोपमा प्रहरीले काठमाडौँको ठमेलमा रहेको एउटा होटलमा बस्दै आएका अस्ट्रेलियाली नागरिकलाई पक्राउ गरेको हो।
जिल्ला शिक्षा कार्यालय कैलालीमा 2 जिल्ला शिक्षा अधिकारी भएपछि कार्यालयको कामकाज कार्यवाहीमा समस्या भएको छ। यसअघिका जिल्ला शिक्षा अधिकारी मानसिंह विष्टको सरुवा नहुँदै गणेश बहादुर सिंह जिल्ला शिक्षा अधिकारी भएर आएपछि समस्या देखिएको हो।
रसुवामा विपद व्यवस्थापनका लागि आवश्यक सामग्री भण्डारण गरेर राख्ने उद्देश्यका साथ गोदाम घरको निर्माण गरिएको छ। विपद व्यवस्थापनका लागि गोदाम घर नहुँदा विभिन्न कठिनाई भइरहेको अवस्थामा गोदाम घर निर्माणले विपद पूर्व तयारीमा सामग्री सुरक्षित तथा व्यवस्थित तरिकाले राख्न सहज हुने विश्वास गरिएको छ।
गुल्मीको इस्मा गाउँपालिकामा सामुदायिक स्वास्थ्य क्लिनिक सञ्चालनमा आएको छ। स्माको वडा नम्बर 2 अन्तर्गत छल्दीपनाहामा आजदेखि स्वास्थ्य इकाई स्थापना भएसँगै क्लिनिक सञ्चालनमा आएको हो।
शारीरिक रूपमा अपाङ्गता भएकाहरूका लागि नवलपरासीको कावासोतीमा अपाङ्ग मैत्री छात्रावास निर्माण शुरू गरिएको छ। अपाङ्ग पुनर्स्थापना केन्द्र नवलपरासीको पहलमा कावासोती नगरपालिकाले 5 लाख रुपियाँ र जिल्ला समन्वय समितिको 5 लाख गरी 10 लाख रुपियाँको लागतमा भवन निर्माण थालिएको केन्द्रका अध्यक्ष दिनेश भूषालले जानकारी दिनुभयो।
ताप्लेजुङको सुकेटार विमानस्थलमा उडान सञ्चालन नहुँदा यात्रु मारमा परेका छन्। 3 महिना अघिदेखि अवरूद्ध उडान अझै सञ्चालनमा नआउँदा यात्रु समस्यामा परेका हुन्। खराब मौसमका कारण देखाउँदै सुकेटार विमानस्थलमा गएको असार पहिलो हप्तादेखि उडान बन्द भएको थियो।
दार्चुला सदरमुकाम खलङ्गामा गुणस्तरहीन मासु बेच्ने गरेको पाइएको छ। सहायक प्रमुख जिल्लाधिकारी शिवराज जोशीको नेतृत्वमा आज भएको बजार अनुगमनका क्रममा खलङ्गाका सबैजसो मासु पसलमा गुणस्तरहीन र कुहिएको मासु बेच्ने गरेको पाइएको हो।
मेरो पनि भन्नु छ।
बानेश्वरमा संचार राज्य मन्त्री तप्तबहादुर विष्ट सवार गाडीको ठक्करबाट 2 जना घाइते भन्ने खबर उज्यालो अनलाइनमा पढेर ट्विटरमा ब्रजेश खनाल लेख्नुहुन्छ, मन्त्रीकै गाडीको ठक्करले नागरिक घाइते हुन्छन् भने यी मन्त्रीलाई तत्काल कारवाही हुनुपर्छ।
चितवनबाट चुनाव लड्ने प्रचण्डको घोषणा भन्ने खबर उज्यालोमा पढेर फेसबुकमा काफले बल्लभ भन्नुहुन्छ, भरतपुरमा छोरीले जितेपछि मन्त्र काम लाग्यो भनेर निकै उत्साहित हुनुहुन्छ प्रचण्ड, अब आफूले पनि त्यही मन्त्र प्रयोग गरेर जित्ने योजना बनाएको हुनुपर्छ, तर विकासको मन्त्र चाहिँ कस्तो हुने हो खै।
खुट्टा तान्न खोजे पनि हाम्रै कार्यकालमा मोनोरेल र मेट्रो रेल आउँछ भन्ने काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर साकेको भनाई उज्यालोमा पढेर फेसबुकमा शंकर भट्टराई लेख्नुहुन्छ, भाषण मात्रै होइन पहिला 100 दिनमा 101 काम गर्ने बाचा पूरा गरेर देखाउनुहोस्, चुनाव मात्रै जितेर हुँदैन, चुनाव जिताउने नागरिकको मन पनि जित्न सक्नुपर्छ।
समसामयिक विषयमा ट्विटरमा पीएम महतारा भन्नुहुन्छ, ठग्न पाउनु पर्छ भन्दै व्यापारी पसल बन्द गर्छन्, छतमा मान्छे राख्न पाउनु पर्यो भन्दै बस व्यवसायी आन्दोलन गर्छन्, तर जतिसुकै आन्दोलन गरे पनि यस्तो अराजकतालाई सरकारले प्रशय दिनुहुँदैन।
विचारका लागि तपाईँलाई धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइभीआर नम्बर 01-5000-192 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू विष्णु विश्वकर्मा र सुजाता खत्री। अब विदेशको खबर। मेक्सिकोमा गएको 8.2 म्याग्निच्युडको भूकम्पमा परि 27 जनाको ज्यान गएको छ। दक्षिण पश्चिमी मेक्सिकोमा केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको हो। ओक्साका र चियापास राज्यमा सबैभन्दा धेरै क्षति भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। अहिले उद्धार कार्य चलिरहेको छ। भूकम्प प्रभावित क्षेत्रहरूमा उद्धार कार्य चलिरहेको बीबीसीले जनाएको छ। भूकम्पपछि मान्छेहरू घर छाडेर सड़क किनारमा बसिरहेका तस्विर तथा भिडियो अन्तर्राष्ट्रिय संचार माध्यमहरूले देखाइरहेका छन्। भूकम्पबाट मेक्सिकोका साथै ग्वाटेमालामा पनि घरहरू भत्किएको बीबीसीले जनाएको छ।
नेपाल दर्पणमा अब केही खेल खबर। सशस्त्र प्रहरी चितवनमा भइरहेको पहिलो ई प्लानेट जेसिस कप फुटबलको फाइनलमा पुगेको छ। आज भएको सेमी फाइनलमा सुदूरपश्चिम 11 3-0 हराउँदै सशस्त्र फाइनलमा पुगेको हो। सशस्त्रलाई फाइनलमा पुर्याउन हरि कार्कीले 2 तथा नवीन लामाले 1 गोल गरे।
19 वर्ष मुनिको एसएससी एसिया कप क्रिकेटको छनौट खेल्न नेपाली टोली मलेसिया गएको छ। प्रतियोगिताको लागि दिपेन्द्र सिंह ऐरीको नेतृत्वमा रहेको 14 खेलाड़ी सहितको नेपाली टोली बिहान मलेसिया गएको हो। आजदेखि शुरू हुने प्रतियोगितामा नेपालले आउँदो सोमबार थाइल्याण्डसँग, बुधबार भूटानसँग र बिहिबार सिंगापुरसँग खेल्दैछ।
र 3 महिनापछि शुरू हुने एभरेस्ट प्रिमियर लीग ईपीएल क्रिकेटमा सहभागी हुने टीम र मुख्य खेलाड़ीको नाम सार्वजनिक गरिएको छ। काठमाडौँमा आज पत्रकार सम्मेलन गरेर 6 टीम र ती टीमका मुख्य खेलाड़ीको नाम सार्वजनिक गरिएको हो। ईपीएलमा काठमाडौँ किङ्स 11, ललितपुर प्याट्रिएट्स, पोखरा राइनोज, चितवन टाइगर्स, भैरवा ग्ल्याडिएटर्स र विराटनगर वारियर्सका मुख्य खेलाड़ी सार्वजनिक गरिएको छ। सार्वजनिक टीमका खेलाड़ीमा शरद भेस्वाकर भैरवाबाट, शक्ति गौचन पोखराबाट, ज्ञानेन्द्र मल्ल ललितपुर बाट, सोमपाल कामी काठमाडौँबाट, दिपेन्द्र सिंह ऐरी चितवनबाट र पारस खड्काले विराटनगर टीमबाट खेल्नेछन्। 21 लाख रुपियाँ राशिको ईपीएल क्रिकेटका टीमका अरू खेलाड़ी बोल कबलबाट छानिने आयोजकले जनाएको छ। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनुअघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
आचार संहिता उल्लंघन गर्ने विरूद्ध निर्वाचन आयोगले शून्य सहनशीलताको नीति अपनाउने। चुनावमा हुन सक्ने आर्थिक चलखेलको सूक्ष्म अनुगमन गर्न प्रमुख निर्वाचन आयुक्तको आग्रह।
सांसदहरू आफ्नो कामप्रति गैर जिम्मेवार बन्दै संसद बैठकमा जानै छाडे। आज दुई पटक बसेको संसद बैठकमा गणपूरक संख्या पुगेन।
भ्रष्टाचार विरूद्ध शून्य सहनशीलता व्यवहारमा कार्यान्वयन गर्न माग गर्दै देशैभर कार्यक्रम। घुस लेनदेनलाई निरुत्साहित गर्नुपर्नेमा जोड़।
मेक्सिकोमा शक्तिशाली भूकम्प, 27 जनाको ज्यान गयो, उद्धार कार्य चल्दै।
र सुदूरपश्चिम एघारलाई हराउँदै सशस्त्र प्रहरी चितवनमा चलिरहेको ई प्लानेट जेसिस कप फुटबलको फाइनलमा।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै हामी रुबिना श्रेष्ठ र सुफल काफले पनि विदा हुन्छौ। नमस्कार।